सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस्ट टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस्ट टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुनाकन्दरा र सात समुद्र पारिरहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा बसेर फेस टु फेस डाउनलोड गरेर सुन्न पनि सक्नुहुन्छ। श्रोता, हामी सुदूरपश्चिम अथवा प्रदेश नम्बर 7 नागरिकको एउटै स्वर हुन्छ कि राज्यले हामीलाई बजेटमा उपेक्षा गर्यो, राज्यले विकासै गरिदिएन, तर केही वर्ष यता राज्यले हाम्रा लागि छुट्याएको बजेट पनि राम्ररी खर्च हुन सकिरहेको छैन। कैलालीको मात्रै कुरा गर्ने हो भने चालु आर्थिक वर्षको कुल विकास बजेट झन्डै 6,06,50,00,000 थियो। त्यसमा सोमबार दिउँसो 2 बजेसम्मको तथ्याङ्क हामीसँग छ र झन्डै 69% अथवा 4,19,55,00,000 रकम मात्रै खर्च भएको छ। विकास निर्माणका लागि आएको झन्डै 2 अर्ब रकम अझै खर्च हुनु बाँकी छ। अरू जिल्लाको कुरा गर्ने हो भने सेती लोकमार्ग, महाकाली करिडोर जस्ता सरकारका महत्त्वाकाङ्क्षी योजनाको पनि ठूलो बजेट फ्रिज जाने भएको छ। महाकाली करिडोरको त झन्डै 90% भन्दा बढी बजेट यसपालि फ्रिज जाँदैछ। तपाईँ हामी भन्छौँ बजेट कम भयो, सरकारले बजेट दिएन, तर आएको बजेट किन खर्च भएन, त्यसमा कमजोरी कसको हो, विकासमा ढिलासुस्ती भयो भने तपाईँ हामीले खबरदारी गर्न सकेनौँ, आखिर किन खर्च हुन सकेन यस्तो विकास बजेट, आजको फेस टु फेसमा हामी यसै विषयमा केन्द्रित रहनेछौँ। आजको फेस टु फेसको बसका लागि मैले स्टुडियोमा निम्त्याएको छु कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीलाई। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
हामी अबको झन्डै 1.25 घन्टा जति कुराकानी गर्छौँ यही बजेटका बारेमा। अब आज हामी अन्तिम आवरमा छौँ यो आर्थिक वर्ष सकिने, के चाहिँ अवस्था हो अहिलेसम्म कैलालीको? मैले सोमबारसम्मको तथ्याङ्क प्रस्तुत गरेँ, झन्डै 69% 31% बजेट अझै खर्च हुनु बाँकी देखिन्छ सोमबारसम्म। आज हामी बिहिबारको दिन कुराकानी गरिरहेका छौँ, यो 2-3 दिनमा केही फरक भएको छ?
हजुर, यस कैलाली जिल्लाको लागि आर्थिक वर्ष 2073-74 निम्ति विनियोजित बजेटमध्ये आज आषाढ 29 बिहान 8 बजेसम्मको डाटा कुल जम्मा पुँजीगतमा विनियोजित रकममध्ये 73% खर्च भएको अवस्था छ।
हजुर,
र चालु खर्चतर्फ हेर्ने हो भने विनियोजित बजेटको 84% खर्च भइसकेको छ आषाढ 29 बिहानसम्मको, बिहान 8 बजेसम्मको डाटा
चालुमा चाहिँ 84
हजुर,
र अनि विकासमा चाहिँ
विकासतर्फ 73
भनेपछि हामीले निकालेको भन्दा झन्डै 4% बढेछ सोमबारदेखि, दिनमा 1% हाराहारी बढिरहेको रहेछ। अब यसमा अलिकता श्रोतालाई बुझ्ने भाषामा धेरै बजेटको कुरा, धेरै अङ्कगणितीय कुराहरू श्रोतालाई सम्झिन गाह्रो हुन्छ। जसरी यो रेसियो जुन यो विकास बजेट खर्च हुनु भनेको कुनै भौतिक संरचना बन्नु हो, कुनै निर्माण बन्नु हो, तर त्यसमा यो कम खर्च हुनु भनेको के चाहिँ हो, के खास गरी यसले के फरक पर्छ?
कस्तो भन्दाखेरि यही क्षेत्रको लागि, यही जिल्लाको लागि विकास निर्माण गर्ने, भौतिक संरचना बनाउने, जनतालाई सेवा सुविधा उपलब्ध गराउने भनेर आइसकेको बजेट खर्च नहुनु जिल्लावासीको लागि, हामी सबैको लागि एकदम दुःखद पक्ष हो, दुःखद कुरा हो। यो कसैको लागि पनि हिट हुने राम्रो पक्ष होइन, तर सबैको सोच अवश्य नै बजेट दिने निकायदेखि लिएर, केन्द्रीय निकायदेखि लिएर कार्यान्वयन गर्ने निकाय, अनुगमन गर्ने निकाय, व्यक्तित्व पदाधिकारी सबैको सोच र भनाई खर्च भइदियोस्, खर्च गर भन्ने हुन्छ। र तर पनि विभिन्न कारणले कतिपय, सबभन्दा पहिलो कुरा त मैले के जोड्न चाहन्छु भने जिम्मेवार पदाधिकारीहरूको काम गर्ने इच्छा शक्ति र तत्परताको अभाव नै हो यो सबै हुनुको पछाडि।
हजुर, हामी त्यो कारणहरू किन खर्च हुँदैन भन्ने कारणहरूमा डिटेल छलफल गर्छौँ आज। मैले यहाँलाई भनिहाल्छु, जसरी हामी खर्च कति भयो भन्नेमै छौँ, कुन चाहिँ कार्यालयको अथवा निकायको निकायले राम्रो काम गरेर म्याक्सिमम बजेट खर्च गरेर गरेका छ र कसको चाहिँ एकदमै खर्च भएको छैन जसरी महत्त्वाकांक्षी योजनाहरू पनि छन् रानी जमरा कुलरिया सिँचाइ आयोजना छ अर्को राष्ट्रिय गौरवको हुलाकी सडक छ त्यसमा चाहिँ कुन आधारमा खर्च भएको छ
यस जिल्लामा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये एउटा र महत्त्वपूर्ण चाहिँ रानी जमरा कुलरिया सिँचाइ आयोजना हो त्यसको लागि विनियोजित बजेटमध्ये आज बिहानसम्मको डाटा 90.3% खर्च भइसकेको अवस्था छ यसमा करिब करिब 10% अझै बाँकी छ 10% बाँकी रकममध्ये सार्वजनिक निर्माण गर्ने स्थानहरूको जग्गा मुआब्जा सम्बन्धी रकम को अंश ठुलो छ समग्रमा भन्ने हो भने विकास निर्माणको लागि विनियोजित बजेट चाहिँ धेरै नै खर्च भइसक्यो तर जग्गा मुआब्जासँग सम्बन्धित त्यस आवश्यकता नपरेर अब आवश्यकता नभइकन त्यो रकम कसैलाई दिने कुरो पनि भएन शीर्षक वाइज हेर्दाखेरि रानी जमरा कुलरियाको चाहिँ एकदमै राम्रो छ समग्रमा टोटलमा 90% खर्च भइसकेको अवस्था छ र 10%मा धेरै ठुलो अंश जग्गा मुआब्जा सम्बन्धी भएको हुनाले यसको प्रगति प्रतिशत 90% छ भने अर्को राष्ट्रिय गौरवको आयोजनामध्ये हुलाकी सडक योजना हो त्यसमा आज बिहान आषाढ 29 गतेको बिहान 8 बजेसम्मको डाटामा कुल जम्मा विनियोजित पुँजीगत रकममध्ये 84% खर्च भइसकेको छ यसमा पनि करिब 16% रकम खर्च हुन बाँकी छ त्यसमा पनि खर्च नहुनुको कारण जग्गा मुआब्जासँग सम्बन्धित रकम बाँकी रहेर यो प्रगति प्रतिशत चाहिँ 84% बसेको हो
हजुर भनेपछि यो दुईवटा आयोजनाको 90% र 84% यो सन्तोषजनक खर्च भन्न मिल्छ
यसलाई सन्तोषजनक भन्न मिल्छ किन भन्दा खर्च प्रगति कम हुनुको पछाडि जग्गा मुआब्जासँग सम्बन्धित रकमले प्रतिशत प्रगति प्रतिशत घटाएको हो त्यसपछि म अब अरू कार्यालयहरूतर्फ लैजान्छु यस जिल्लाको लागि सहरी विकास तथा भवन निर्माण डिभिजनको निम्ति आएको पुँजीगततर्फ आएको रकममध्ये हालसम्म 29% मात्रै खर्च भएको छ 29% खर्च हुनुको पछाडि जब अख्तियारी चाहिँ ढिलो होइन समयमै आएको हो तर अख्तियारी आउने बेलामा कुन कुन कार्यक्रम गर्ने कहाँ गर्ने कहाँ गर्नेसम्म निश्चित थियो तर के गर्ने कहाँ गर्ने कति गर्ने लगायत चाहिँ निश्चित थिएन कार्यक्रमको पहिचान बिनै बजेट आइदियो अब बजेट आउँदा के किन आयो जस्तो हामी सबैलाई महसुस भयो र हुन पनि पर्छ पहिलो चरण हो किन भन्दा बजेटै नआइकन कार्यक्रम कार्यान्वयनको चरणमा जान सकिँदैन तर त्यो रकमबाट के गर्ने कति गर्ने कहिले गर्ने भन्ने योजनाको अभाव रह्यो कार्यक्रम पहिचानको अभाव रह्यो 1,07,00,00,000 मध्ये 50,00,00,000 धनगढी उपमहानगरपालिकाको लागि आएको थियो 50,00,00,000 भीमदत्त नगरपालिका महेन्द्रनगर जो भनिन्छ कञ्चनपुरको लागि आएको थियो र करिब 7,00,00,000 गोदावरी नगरपालिका तत्कालीन अत्तरिया नगरपालिका हालको गोदावरी नगरपालिका र अर्को कञ्चनपुरको
झलाडी पिपलाडीको
लागि आएको थियो यसरी 1,07,00,00,000 रुपियाँ चारवटा नगरपालिकाहरूको लागि आएकोमा ती आयोजना ती नगरपालिकाहरूमा स्थानीय निकायहरूमा के गर्ने भन्ने कार्यक्रमको पहिचान समयमा हुन नसकेर ठेक्कापट्टा प्रक्रियामा लैजानलाई लानलाई चाहिँ ढिलो भएको हो र भर्खरै मलाई जानकारी भएअनुसार भीमदत्त नगरपालिकामा एउटा ठेक्का सम्झौता भइसक्यो र त्यस सम्बन्धित ठेकेदारलाई मोबिलाइजेसन पेस्की पनि दिइसकेको अवस्था छ साथै धनगढीमा पनि कार्यक्रम अगाडि बढेको छ तर विनियोजित बजेट अनुसार प्रगति चाहिँ एकदमै न्यून भयो खर्च नहुनु भनेको भौतिक प्रगति नहुनु नै हो त्यसमा कुनै शङ्का गर्ने ठाउँ छैन
हजुर जस्तै यहाँले प्रसङ्ग निकालिहाल्नुभयो यो सहरी विकास तथा भवन डिभिजन कार्यालयको खर्च एकदमै कम भयो 29% भनेको अझै झन्डै 71% खर्च हुनु बाँकी छ यो किन चाहिँ यसरी सरकारले रकम दिन्छ होला जसरी विकासको प्रक्रिया भनेको पहिला योजना कुन ठाउँमा बन्नुपर्छ भन्ने पहिचान हुनुपऱ्यो, त्यसपछि त्यो योजनामा कति लागत लाग्छ भन्ने कुराको अध्ययन हुनुपऱ्यो, त्यसको विस्तृत परियोजना प्रतिवेदन तयार हुनुपऱ्यो र त्यसमा अनि त्यसपछि बल्ल बजेट छुट्याउने हो। तर बजेट छुट्याएर दिइदिया छ अनि त्यसपछि वर्षभरि त्यो योजना पहिचान गर्नमा, त्यसको सर्वे गर्नमा, त्यसको डिजाइन गर्नमा, त्यसको डिपिआर तयार गर्नमा लाग्छ। किन यसरी बजेट यो बजेटको के औचित्य हो त हालेको?
यसको पछाडि मैले के देखेको छु भने सबभन्दा पहिले सहरी विकास तथा भवन निर्माण डिभिजनको जनशक्ति, मौजुदा जनशक्ति 20 करोड 25 करोड 30 करोडसम्मको कार्यक्रम सञ्चालन सम्पादन गर्नको लागि मात्रै उसको जनशक्ति छ। उसलाई एकैचोटि ठुलो रकम 3 गुणा 4 गुणा बढी रकम उपलब्ध गराइदियो, जनशक्तिको अभाव पनि हो। अर्को कुरो, यो भवन डिभिजनको नाममा कार्यक्रम र अख्तियारी आउँदा जसको लागि जहाँ काम गर्ने भनेर आएको थियो, जस्तो यी चारवटा मैले अघि नभने ती चारवटा नगरपालिकाहरूको पनि तत्परताको अभाव पनि हो। किन भन्दा हाम्रो लागि आएको पैसा छिटो छिटो गर, यहाँ यो ठाउँमा यो कार्यक्रम सम्पन्न गर्नु छ, यो गर्नु छ भनेर उहाँहरूले तत्परता देखाइदिएर भवन डिभिजनसँग समन्वय गरिदिएको भए अहिलेको जुन सुस्तता आर्थिक वर्षको अन्त्यसम्ममा पनि खर्च जो भएन यो अवस्था आउने थिएन, यसमा सुधार हुने थियो। जसको लागि कार्यक्रम र बजेट आयो त्यो निकायको पनि ढिलासुस्ती
भयो। के चाहिँ गर्ने, कुन चाहिँ योजना छनौट गर्ने, कुन योजना हाल्ने, केमा बजेट
राख्ने, उहाँहरूको एकदम तत्परता, इच्छा शक्ति र जाँगर जोस भएको भए भवन डिभिजन पनि तात्थ्यो। आफ्नो मौजुदा जनशक्तिबाट नभए उहाँहरूले कन्सल्टेन्टहरू नियुक्ति गरेर अथवा करारमा अरू प्राविधिकहरू राखेर भए पनि त्यो कामलाई अगाडि बढाउन सक्नुहुन्थ्यो। तर यो जसको लागि आयो त्यो पक्षको पनि कमी कमजोरी
दिला। हजुर, यहाँले भने जस्तै जब सहरी विकास तथा भवन डिभिजन कार्यालयको प्रगति 29% मात्रै भयो भन्ने सुनिसकेपछि हामीले भवन डिभिजन कार्यालयमा पनि सम्पर्क गरेर सोद्धाखेरि उहाँले एउटै मात्र कारण देखाउनु भयो कि हामीसँग जनशक्ति अभाव छ, जनशक्ति अभाव छ, धेरै बजेट आयो, धेरै योजना आए, मलाई जनशक्ति पठाइदिनु पर्यो भनेर डिमान्ड गर्नु अथवा माग गर्नु पर्दैन सरकारलाई उहाँहरूले?
उहाँहरू जब आफ्नो मौजुदा जनशक्तिबाट सम्पन्न हुने अवस्था छैन भने पक्कै पनि माग गर्न पर्थ्यो। यदि माथिबाट केन्द्रबाट जनशक्ति दिँदैन भने करारमा राख्ने स्वीकृति लिन पर्थ्यो। ती सबै किन भन्दा जिम्मेवारी त अख्तियारी आउने कार्यालयको हो, कसरी सम्पादन गर्ने। सबभन्दा पहिले उहाँहरूले वार्षिक खरिद योजना, जुन अख्तियारी र कार्यक्रम आइसकेपछि खरिद योजना बनाएर त्यो खरिद योजनालाई करी कराउका साथ कार्यान्वयन नगर्नु पनि हो। केवल यहाँले जनशक्ति मात्रै को अभाव भन्ने भन्नुभयो, तर मैले जानेको, मैले बुझेको र त्यहाँ थाहा पाएसम्म कार्यक्रम पहिचान पनि नभएर हो। अर्को बुँदा त्यो कार्यक्रम पहिचान गर्नमै पनि
समय लागेर कुन योजना कुन ठाउँमा बनाउने भनेर।
हजुर
हजुर, जसरी एउटा गजबको कुरा कस्तो भने सुदूरपश्चिममा लामो आन्दोलन, यहाँ पनि 2-2.5 वर्षदेखि यहाँ कार्यरत हुनुहुन्छ, खास गरी सुदूरपश्चिमका जनताहरूले सुदूरपश्चिममा बजेटै भएन, सरकारले हुन त न्यून बजेट आफैमा न्यून बजेट विनियोजित हुन्थ्यो, तर केही वर्षदेखि केही महत्त्वाकाङ्क्षी योजनाहरू सुदूरपश्चिमका लागि आए। क्षेत्रीय सहरी विकास आयोजना छ एडिबीको सहयोगमा, ऋण सहयोगमा झन्डै 2.5 अर्बको त्यसको केही बजेट आएको छ। सघन सहरी विकास आयोजना सरकारले नेपाल सरकारकै झन्डै 3 वर्षको 1.5 अर्बको छ। क्षेत्रीय आयुर्वेद अस्पतालका लागि 25-30 करोड आएको छ, त्यो बल्ल टेन्डरको प्रक्रियामा गएको छ। यो 2-3 वर्षदेखि योजना आउने, योजनामा बजेट आउने, तर त्यो फ्रिज भएर जाने, यो इच्छा शक्ति किन हुँदैन के कर्मचारीहरूमा? यो कुरा जनताले बुझ्दैनन्, धेरै जनताले बुझ्दैनन् कि मेरो कर्मचारी अथवा मेरो राष्ट्र सेवकले यो कुरा गरिदिइरहेको छैन भन्ने कुरा जनतामा पुगेको हुँदैन।
जनताले आउटपुट खोज्छ,
हजुर,
प्रोसेस जनताले बुझ्दैन, आइन नियम कानुनको कुरो जनताले बुझ्दैन।
हजुर, अस्पताल बन्नुपर्छ भनेर बजेट आयो भने बन्नु पऱ्यो, जनताले त त्यही चाहने होइन?
एकदम एकदम।
किन चाहिँ यो हुन्न होला, किन यसरी इच्छा शक्ति किन आउँदैन होला, यो ब्युरोक्रेसीमा केही कमी हो के लाग्छ?
हाम्रो विद्यमान सार्वजनिक खरिद र खरिद ऐन र नियममा स्पष्ट व्यवस्था के गरेको छ भने कुनै पनि योजना तर्जुमा गर्ने बेलादेखि नै त्यो कार्यक्रम, त्यो योजना कसरी कार्यान्वयन गर्ने वार्षिक खरिद योजना सहित पेश गर्नपर्ने र कागजी रूपमा पेश पनि गरिन्छ। पेश गर्नेले पेश गर्छ, स्वीकृत गर्नेले योजना खरिद, वार्षिक खरिद योजना हेरेर स्वीकृत पनि गरेको हुन्छ, तर कार्यान्वयनको चरणमा गइसकेपछि ती बनाइएका वार्षिक खरिद योजनाहरू कागजको खोस्टामा मात्र सीमित भइदिन्छन्। कार्यान्वयन गर्ने चरणमा क्रममा जुन योजना बनाइएको हुन्छ यसरी कार्यान्वयन गर्ने भनेर त्यस अनुसार सम्बन्धित कार्यान्वयन गर्ने कार्यालय प्रमुखहरू पदाधिकारीहरू जिम्मेवार व्यक्तित्वहरूले कार्यान्वयन गरिदिएको भए एकदम स्टेप बाई स्टेपको काम समयमा हुन्थ्यो, ठेक्कापट्टा लगाउने गर्ने सम्झौता गर्ने लगायतको काम समयमा हुन्थ्यो, ठेकेदारलाई समयमा काम गर भनेर आदेश कार्यादेश दिन सकिन्थ्यो, आर्थिक वर्षको अन्त्यसम्ममा वार्षिक खरिद योजनामा सम्पन्न गर्न सकिने भनेर जो लक्ष्य राखिएको हुन्छ त्यस अनुसार प्रगति जनतासम्म पुग्न सक्थ्यो। तर वार्षिक खरिद योजनालाई चाहिँ समयमा र इच्छा शक्तिका साथ तत्परताका साथ कार्यान्वयन गर्ने गराउने चरण एकदमै फितलो छ। त्यसपछि जब हामी वार्षिक खरिद योजनालाई फलो गर्दैनौँ पक्कै पनि
समयमा
ठेक्कापट्टा व्यवस्था पनि हुँदैन, ठेक्कापट्टा सम्झौता हुँदैन, अनि ठेक्कापट्टा समयमा सम्पन्न व्यवस्थापनको कार्य सम्पन्न नभएपछि निर्माण काम पनि स्वत नै पछि धकेलिन्छ। जब निर्माण काम पछि धकेलिन्छ भने आर्थिक वर्षको अन्त्यसम्ममा प्रगति नभएको कारणले भुक्तानी गर्न सकिँदैन र साथै अन्तिममा वित्तीय प्रगति एकदम न्यून हुन जान्छ।
जसरी सरकारले बजेट असारको अन्तमा ल्यायो, त्यसपछि भदौ असोज कार्तिकसम्म बल्ल अख्तियारी आयो, मङ्सिर पुसदेखि हामीले खरिद प्रक्रिया सुरु गर्दा फागुन चैत भयो, अनि वैशाख जेठ असार तिन महिना त हो नि विकास हुने भनेर जुन कर्मचारीहरूले अथवा विकासे अड्डाका प्रमुखहरूले भनिसकेपछि सरकारले गत वर्षदेखि संवैधानिक व्यवस्था नै गरिदिएको छ कि अब जेठ 15 गते बजेट ल्याउँछ, योपालि पनि ल्यायो गत वर्ष पनि ल्यायो, तर त्योभन्दा अगाडि असार 31 आएको बजेट र अनि जेठ 15 आएको बजेटलाई पनि तुलना गरेर हेऱ्यौँ भने बजेट खर्च हुनुमा विकास बजेट खर्च हुनुमा त्यति तात्विक फरक देखिएन। तपाईँ सहमत हुनुहुन्छ योसँग?
यसमा म एकदम सहमत छु। विभिन्न सोच विभिन्न पक्षको फिडब्याक समेत लिइसकेपछि बजेट ल्याउने प्रस्तुत गर्ने सम्बन्धमा नयाँ बनेको संविधानमा व्यवस्था गरेर त्यस मुताबिक ल्याइयो, केवल बजेट अङ्क गणित मात्रै आयो, तर त्यो बजेट ल्याइसकेपछि बजेटका कार्यक्रमहरूदेखि लिएर सबै प्रोसेस जो स्वीकृतिको प्रोसेसमा चाहिँ पुरानै मेकानिजम संयन्त्र यथावत रह्यो, भनौँ न नयाँ बोतलमा पुरानै रक्सी राखे जस्तै संयन्त्र कार्यक्रम स्वीकृति हुनुभन्दा अगाडि बजेट छलफलको क्रममा अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोग लगायत सबै निकायमा व्यापक छलफल गरेर आएको बजेट को अख्तियारी बनिसकेपछि कार्यक्रम स्वीकृतिको निम्ति फेरि राष्ट्रिय योजना आयोगमै पुग्न पर्ने चालु आर्थिक वर्षको हालसम्मको अवस्थाले गर्दाखेरि एउटै काम दोहोरो तेह्रो जानपर्ने पेस गर्नपर्ने ब्रिफिङ गर्नपर्ने भएको कारणले पनि बजेट मात्रै आएर के गर्ने, बजेट कार्यान्वयन गर्ने पाठ पूर्जाहरू मेकानिजमहरू पनि समयमा सहज ढङ्गले सरल ढङ्गले कार्यान्वयन गर्ने निकायमा पुग्न नसकेको अवस्था छ अहिलेको। यसलाई पनि महसुस गरेर हृदयङ्गम गरेर आगामी आर्थिक वर्ष अब दुई दिनपछि नयाँ आर्थिक वर्ष सुरु हुन्छ त्यसको निम्ति चाहिँ परिमार्जन र सुधार गरिसकेको भन्ने जानकारी सुन्नमा आएको छ। अब चालु आर्थिक वर्षसम्मको जस्तै राष्ट्रिय योजना आयोगमा कार्यक्रम लिएर गइराख्न पर्ने पुनः स्वीकृत गराउन पर्ने लगायतको क्रियाकलाप
झन्झट
हुँदैन भनेर हाल चाहिँ सुन्नमा आएको छ। अब कार्यान्वयन गर्नु गराउनु भनेर आदेश आइसकेपछि बल्ल त्यसको यथार्थता थाहा होला, तर त्यसलाई चाहिँ सुधार गर्ने चरणमा क्रममा त्यो स्टेपमा चाहिँ पुगेको अवस्था छ।
हजुर, जसरी नै जेठ 15 बजेट आयो अनि जेठ 15 असारको मसान्तसम्मको डेढ महिनामा त्यसमा के हुने छलफलहरू होला, साउनदेखि नै अख्तियारी सुरु भइहाल्छ, साउन भदौ असोज दसैँ तिहारभन्दा अगाडि नै खरिद प्रक्रिया सकेर मङ्सिरदेखि त मजाले निर्माण गर्न सकिन्छ नि त, तर त्यो किन हुँदैन, किनकि अहिले पनि अब यही क्षेत्रीय यो सहरी विकास तथा भवन निर्माणको कार्यक्रम नै हेर्ने हो भनेपछि बल्ल टेन्डर प्रक्रियाहरू भइरहेको छ, केही सम्झौताको चरणमा छन्, केही सम्झौता हुनु बाँकी छन्, केही साउनमा खुल्ने गरी पनि टेन्डर भएका छन्, यो ढिलाइ किन, केही यसरी ढिलाइ किन हुन्छ, गएको साउनमा आइसकेको अख्तियारी किन यति ढिलो?
सबभन्दा त योजना पूर्व योजनाको अभाव नै हो। जब हामी योजना बनाएर त्यसको फलो कार्यान्वयन गर्दैनौँ, तत्परताका साथ पालना गर्दैनौँ भने पक्कै पनि सब धेरै काम एकैपटक गर्नपर्ने हुनसक्छ। धेरै काम एकैपटक गर्ने क्रममा जनशक्तिको अभाव महसुस हुनसक्छ, देखिन सक्छ। अब उता कार्यान्वयनमा लैजाने कि ठेक्कापट्टाको काम गर्ने भनौँ न, यो सबै योजनाको अभावको कारणले।
हजुर, एउटा कारण त्यो भयो। एउटा म बैतडीको पाटनमा रहेको एउटा सिँचाइ कार्यालयमा पुगेका थिएँ। उहाँको प्रमुखले मलाई भन्नुभयो, हामीसँग 18 योजना आएका छन्, भर्खरै अख्तियारी आएको छ, फलानु खोला, फलानु सिँचाइ, फलानु कुलो, फलानु के भनेर आएको छ। हाम्रा टेक्निकल इन्जिनियरहरू चाहिँ ती कुन कुन ठाउँमा छन् भनेर खोज्न थालेको 1.5 महिना भयो। हामीले अझै 5 पाएका छैनौँ। कहाँ त्यो योजना पारि परेको छ त्यो हामीले खोज्न 5 बाँकी छ। 13 हामीले पत्ता लगायौँ, 5 हाम्रो पत्ता लगाउनु बाँकी छ। जब त्यो पत्ता लाग्दा लाग्दै हाम्रो आर्थिक वर्ष सकिन्छ, बजेट त्यसरी पनि आउँछ। योजना कहाँ पऱ्यो भन्ने कुरा कार्यालय प्रमुखले त्यसको योजना बनाएर यहाँ खर्च गर्नुपर्छ, यहाँ सेवाग्राहीहरूलाई बढी लाभ हुन्छ, उनीहरूलाई यो आवश्यकता छ भनेर त्यो प्राथमिकता बेसमा योजना बनाएर पेस गरिसकेपछि बजेट आउनुपर्ने होइन कि माथिबाट सट्टै बजेट आउँछ अनि योजना खोज्नुपर्छ। नियति यही हो अहिलेको
होइन। कार्यक्रम पहिचान योजना, धेरै योजनाहरूमध्ये प्राथमिकताको आधारमा कुन आयोजना हाल तत्कालै कार्यान्वयन गर्ने, कुन त्यसपछिको फेजमा गर्ने, त्यसरी प्राथमिकता तोकेर त्यस मुताबिक योजना पहिचान सहित कार्यक्रम र बजेट आउन पर्थ्यो। यहाँले भनेको कुरामा केही सत्यता छ। कार्यक्रम आउँदाखेरि पहिचान सहित आउन पर्नेमा बजेट मात्रै आइदिने, बजेट आइसकेपछि बल्ल कुन योजना कहाँ कतिको गर्ने भनेर खोजबिनमा जान्ने लाग्ने त्यो क्रम, यो प्रक्रिया अझैसम्म पनि विद्यमान छ। यसमा सुधार गर्नको लागि केवल पदाधिकारी मात्रैबाट सम्भव होला जस्तो मैले देख्दैन। अब चाहिँ जनता स्वयं, जसको लागि कार्यक्रम गरिने हो जनता स्वयं, जनता भनेको अब जनप्रतिनिधि ज्यूहरूको चाहिँ एकदम सक्रिय तत्परता, सक्रियताको आवश्यकता देखा परेको छ। भाग्यले हामी भर्खरै हाम्रो यस 7 प्रदेशमा चाहिँ स्थानीय निर्वाचन सम्पन्न गरेर स्थानीय पदाधिकारी पाइसकेका छौँ। गाउँमा, वडामा, गाउँपालिकामा, नगरपालिकामा पदाधिकारी पाइसकेको हुनाले अब उहाँहरू पनि ताट्नुपर्ने, अग्रसरता लिनुपर्ने,
उहाँहरूले यो प्राथमिकता निर्धारण गरेर दिनु पर्यो।
एकदम हजुर हजुर योजना छनौटको क्रम।
तर यहाँ कस्तो भयो भने सरकार स्थायी भएन, कुनै 9 कुनै 10 सरकार भयो, मन्त्री हुने बित्तिकै मैले मेरो निर्वाचन क्षेत्रमा 5 हालिदिएको छु है, त्यहाँको कुलोको लागि, त्यहाँको सिँचाइको लागि, त्यहाँको लघु विद्युतको लागि, अथवा यावत भनेर त्यो जुन हालिदिने सिस्टम छ नि सरकारमा पुग्ने बित्तिकै, त्यसले पनि यो विकास बजेटको जुन प्रतिशत बढ्नु पर्थ्यो त्यो अलिक कम भएको हो भन्न सकिन्छ कि सकिँदैन?
त्यसलाई पनि कारण मान्न सकिन्छ। केवल बजेट मात्रै राखिदिएँ है, राख्न लगाएको छु है भनेर सस्तो लोकप्रियता, सबैले हाम्रा राजनेताहरूले पनि सस्तो लोकप्रियताको लागि मात्रै काम गरेको जस्तो अनुभूति र महसुस भइरहेको छ। जब उहाँहरूले कार्यक्रम कुनै ठाउँको लागि पारिसक्नुभयो र बजेट र अख्तियारी गइसक्यो भने कार्यान्वयन पनि को कार्यान्वयनको पक्षमा पनि उहाँहरूले अलिकति मात्रै सक्रियता देखाइदिएको भए त्यो काम कार्यान्वयन चाहिँ राम्रो हुन्थ्यो, प्रगति जनताले त्यसको चाहिँ आभास पाउँथे, विकासको फल जनतासम्म पुग्न सक्थ्यो। तर बजेट मात्रै पारिदिने र साथै बजेट अहिलेको विडम्बना, अहिलेको मात्रै नै कि 2013 जब पञ्चवर्षीय योजना सुरु भयो त्यो बेलादेखि हाम्रो बजेट तर्जुमा प्रक्रिया कस्तो छ भने कार्यक्रम हेरेर बजेट व्यवस्था गरिँदैन कि बजेट हेरेर कार्यक्रम व्यवस्था गरिन्छ। अनि कुनै योजनामा यति न्यून बजेट आइदिन्छ, आएको बजेट खर्च नहुँदा उता वित्तीय प्रगति, भौतिक प्रगति नहुने, खर्च गरौँ, गर्नु र नगर्नुको कुनै अर्थै रहँदैन। हरेक वर्ष न्यून बजेट त्यसमा राख्दै जाने, खर्च गर्दै जाने, त्यसको चाहिँ उपलब्धि आउटपुट जनताले केही पनि पाउँदैनन्। त्यो भएको हुनाले अबको सोच, हाम्रो कार्यक्रम तर्जुमाको सोचमा मानसिकतामा चाहिँ परिवर्तन गर्नै पर्ने अवस्था छ। न्यून बजेट कुनै ठाउँलाई दिएर राखेर मात्रै लोकप्रियता लिनुभन्दा काम पनि देखियोस्, काम सम्पन्न होस्, बजेट कार्यक्रम अनुसार बजेट परोस् भन्नेतर्फ चाहिँ सोच ल्याएर सोचका साथ कार्यक्रम तर्जुमा गरियो भने पनि अलिकति प्रगति
देखिन्छ,
स्थिरता हजुर, प्रगतिको स्थिरता होला
हजुर। अनि जसरी के चाहिँ अलिकति यो कारणमा पनि थोरै खोतलम, यो हामीले जुन यो पुँजीगत खर्चको प्रगति नहुनुमा हामीले भने एउटा त यो झ्यालबाट अथवा मन्त्री हुने बित्तिकै बिना कार्यक्रम बजेट हालिदिने एउटा भयो, अर्को कुरा निर्माण व्यवसायी निर्माण उपकरण लगायतका यी के कुराको अझै कमी छ के, त्यसलाई कसरी के चाहिँ सुधार गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई, किन बढिरहेको छैन विकास खर्च?
सरकारी पक्षको मात्रै कमी कमजोरी खोतल्नुभन्दा निर्माण व्यवसायी जसले ठेक्का पट्टा इत्यादि स्वीकार गर्नुहुन्छ उहाँहरूमा पनि कता कता प्राविधिक दक्षताको कमी, जनशक्तिको कमी,
महत्त्वपूर्ण पार्ट त निर्माण व्यवसायी हो नि त,
एकदम एकदम निर्माण व्यवसायीहरूद्वारा जबसम्म क्वालिटीको काम समयमा सम्पन्न हुँदैन, जति नै राम्रो विकास निर्माण जति नै बजेट आए पनि त्यसले कुनै अर्थ राख्दैन, उहाँहरूको पाटो पनि एकदमै महत्त्वपूर्ण हो। त्यही भएर उहाँहरूलाई काममा झक्याउनलाई, उहाँहरूलाई बाध्यात्मक अवस्था ल्याउनलाई विद्यमान सार्वजनिक खरिद ऐन नियममा पनि धेरै परिमार्जन भइसकेको छ, संशोधन भइसकेको अवस्था छ, र पनि अझैसम्म त्यो संशोधनमै सीमित छ, कार्यान्वयनको चरणमा एकदम ज्वलन्त जनताले प्रत्यक्ष अनुभूति हुने गरी चाहिँ महसुस गर्न सकेका छैनन्। त्यो पाटोमा पनि निर्माण व्यवसायीको तर्फबाट पनि पुरानो मानसिकतामा चेन्ज परिवर्तन गर्नपर्ने अवस्था छ।
हजुर, तपाईँ हाम्रो नजिकै एउटा भन्ने मन लाग्यो, लाखौँ लाखौँ श्रोता सुनि पनि रहनुभयो होला, 3 वर्षको ठेक्का थियो धनगढी राजघाट मोहना नदीमाथिको पुल निर्माण।
हजुर,
हिजो अस्ति मात्रै हाम्रो साथीहरूले रिपोर्टिङ गरेर ल्याउँदा 3 वर्षको समय अवधि यो असारमा मसान्तमा सकिरहेको छ, 30% मात्रै प्रगति भएको छ, 70% निर्माण हुनु अझै बाँकी छ, केही पिलरहरू देखेको थियो, अहिले त पानीको सतह बढेर यहाँ पुल बनिरहेको छ कि बनिरहेको छैन भन्ने पनि थाहा छैन। यसरी निर्माण व्यवसायीहरू चरम लापरवाही गरिदिन्छन्, उनीहरूले यसरी लापरवाही गरिदियो भने त निर्माण त रोकिहाल्यो।
हजुर, त्यसको लागि सम्बन्धित निर्माण व्यवसायीबाट योजना अनुसार कार्यतालिका अनुसार कार्य सम्पादन नहुँदा उसमाथि कारवाही गर्ने, कारवाही विभिन्न किसिमको छ, ठेक्का तोर्नेदेखि लिएर सचेत गराउने, ठेक्का तोर्ने बिचबिचमा उसलाई काम नगरेपछि कालो सूचीमा राख्ने सम्मको पनि व्यवस्था छ, कालो सूचीमा राखेपछि 3 वर्षदेखि 5 वर्षसम्म कुनै पनि निर्माण कार्यमा सहभागिता जनाउन नपाइने, अनि एउटा नाममा कालो एउटा फर्म एउटा नामको फर्म कालो सूचीमा परिसकेपछि उही व्यक्तिले अर्को नामबाट फर्म दर्ता गराउन नपाउने सम्मको पनि कानुनी व्यवस्था छ। तर पनि ती सबै प्रावधानहरूको कानुनी व्यवस्थाहरूको कार्यान्वयन फितलो भएको कारणले पनि जो चाहिँ निर्माण व्यवसाय पक्ष कता कता सक्रियता नदेखाए पनि के हुन्छ र यहाँ त केही पनि हुँदैन भन्ने,
जे गरे पनि हुन्छ,
जे गरे पनि हुन्छ भन्ने मान्छे,
मलाई कारवाही हुँदैन भन्ने खालको जुन मानसिकता भन्यो त्यसले पनि पुँजीगत खर्च त्यति भयो,
विकास निर्माणको काम पुँजीगत खर्च कम हुनुको कारण त्यो पनि हो। अब विनियोजन भएर आइसकेको रकम निर्माण व्यवसायले काम गरिदियो भने जुन सुकै बेला पनि भुक्तानी गर्नपर्ने हुन्छ, अब बजेट अख्तियारी र कार्यक्रम आइसकेपछि कार्यालयले त्यो पैसा निर्माण व्यवसायले गर्दैन होला अर्को काम गरौँ भनेर जान सक्दैन र मिल्दैन पनि, त्यो भएको हुनाले अब कामै निर्माण व्यवसायबाट कामै सम्पादन नभइदिइसकेपछि के को भुक्तानी दिने, आगामी दिनमा गर्ने कामको भुक्तानी गर्ने हाम्रो नियममा छैन, त्यो भएको हुनाले त्यो पछिको कारणले पनि कता कता
निर्माण व्यवसायीले समय काम नगरिदिएका कारणले पनि त्यो रकम खर्च भएको देखिँदैन हजुर,
नदेखेको
हजुर हजुर। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सिफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ। आज हामी किन विकास बजेट खर्च हुँदैन, पर्याप्त मात्रामा किन हुँदैन, सोचेअनुसार किन हुँदैन भन्ने विषयमा बहस गरिरहेका छौँ। आजको फेस टु फेसको बहसमा हामीसँग हुनुहुन्छ कोष तथा लेखा नियन्त्रण कार्यालय कार्यालयका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी। हामीले थुप्रै कुरा गऱ्यौँ, अब विकास बजेट चाहिएअनुसार खर्च भएन, पर्याप्त रूपमा खर्च भएन, राम्रो प्रगति भएन, अलिक केही केही कार्यालयहरूको त एकदमै निराशाजनक प्रगतिहरू देखियो। अब अन्तिम खण्डमा छौँ हामी, के गर्नु पर्ला? विकास बजेट, सरकारले दिने बजेट त यो 100% खर्च होस्, जनताका लागि दिइएको पैसा सही ठाउँमा सदुपयोग होस् भनेर राज्यले बजेट विनियोजन गर्छ, तर भइरहेको छैन। अब के चाहिँ गर्नुपर्छ? तपाईँको सुझाव के हुन्छ? कार्यालयले के गर्नुपर्छ र कार्यालयले गर्नका लागि पनि सरकारी बाधा अडचनहरू कहीँनिर छन् भनेपछि सरकारले नै केही कुरालाई खुकुलो पारिदिनुपर्छ?
हजुर, आयको बजेट, पुँजीगत खर्च, विकास निर्माणको कार्यक्रम बजेट 100% खर्च होस् र खर्च भएको रकम गुणात्मक होस् लगायतको उपलब्धि हासिल गर्नको लागि सबभन्दा पहिले मैले त के भन्न चाहन्छु भने, कुनै पनि योजना तर्जुमा गर्दा, छनौट गर्दा योजना अनुसार बजेट तर्जुमा गर्नु पर्यो। एक, त्यसपछि त्यो तर्जुमा गरिएको योजना र कार्यक्रम कसरी सम्पादन गर्ने, कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा वार्षिक खरिद योजना बनाएर त्यो योजनाको स्टेप बाई स्टेप समयमा, यथासमयमा पालना गर्दै जानु पर्यो। त्यसपछि कार्यक्रम स्वीकृत गर्ने प्रक्रिया झन्झटिलो, दोहोरो तिहोरो धाउन पर्ने, जान पर्ने, व्याख्या र विस्तार गर्न पर्ने त्यो अवस्था आउन दिन भएन र त्यो अवस्था रहनु भएन। त्यो केन्द्रीय निकायले त्यसमा चाहिँ विचार गर्न पर्ने मैले देख्छु। र साथै समयमा नै कार्यालयहरूले वार्षिक खरिद योजना अनुसार ठेक्का व्यवस्थापन, ठेक्का सम्झौता, लागत सूचना निकाल्नेदेखि लिएर सम्झौता गर्नेसम्मको काम समयमा सम्पादन गर्न पर्यो। र साथै सम्बन्धित निर्माण व्यवसायीले ठेक्का सम्झौता गरिसकेपछि निजले पेश गरेको कार्य योजना अनुसार काम गर्यो गरेन, गरेन भने हालको सार्वजनिक खरिद ऐनमा जे जे व्यवस्थाहरू छ, कारवाही गर्ने, सचेत गराउने, कालो सूचीमा समेत राख्ने, ठेक्का तोड्ने सम्मको स्टेप यथाशीघ्र तत्परताका साथ कार्यान्वयन कमसेकम एउटा नमुनाको रूपमा गरिदिएपछि त्यसको अरूलाई पनि पर्न जान्छ। त्यो नगरिदिनाले पनि हाम्रो विकास निर्माणको काममा ढिलासुस्ती भएको हो। विद्यमान ऐन नियम कानुनको पालना र कार्यान्वयन गर्ने गराउने सम्बन्धमा कार्यालय प्रमुखहरू, जिम्मेवार पदाधिकारीहरू एकदम सक्रियपूर्वक लाग्नुपर्ने अवस्था मैले देखेको छु। र साथै कुनै पनि कार्यालय प्रमुख कार्यालयमा, कुनै पनि निकायमा कार्यक्रम र स्वीकृत बजेट आइसकेपछि त्यसलाई कार्यान्वयन गर्न गराउनको लागि एकदम इच्छा शक्ति र तत्परता हुनु पर्यो, सुदृढ बलियो इच्छा शक्ति हुनु पर्यो र तत्परताको साथ अगाडि लाग्न पर्यो। र साथै अन्तिममा त बिना वर्दीको प्रहरी भनेको हामी जनता हौँ, हामी सबै जनता हौँ, जनता पनि स्वयं, जनता स्वयं, जनताको पदाधिकारीहरू समेत चाहिँ विकास निर्माण, आफ्नो क्षेत्रमा आएको विकास निर्माणको कामको प्रगति कहाँ भइरहेछ, के कार्यक्रम आएको छ, ती कार्यक्रमहरू कार्यान्वयनको चरणमा कहाँ पुग्यो, कसरी भइराख्या छ लगायतमा चासो दिएर सम्बन्धित कार्यालय प्रमुखहरू, जिम्मेवार पदाधिकारीहरूलाई बेला बेलामा, समय समयमा झकझक्याउनु पर्ने अवस्था छ। र साथै चार मिडिया पनि यसतर्फ एकदम सक्रियताको साथमा वार्षिक स्वीकृत कार्यक्रम आउनेदेखि लिएर कार्यान्वयनको चरणमा बेला बेलामा जनतालाई सचेत गराइदिने, सूचित गरिदिने, जानकारी गराउने तर्फ पनि एकदम तत्परताको साथ लाग्नुपर्ने अवस्था मैले देखेको छु।
हस्, हाम्रो स्टुडियोमा आइदिनु, यसलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद।
हस् त, तपाईँ सुन्दै हुनुहुन्थ्यो फेस टु फेस। तपाईँहरूसँग धेरै बेर बस्ने मन थियो तर समय घर्किसकेको छ। प्रविधिमा साथ दिने मित्र रामदासनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यो कार्यक्रम फेस टु फेसमा आइदिनु भएकोमा कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक श्री प्रसाद चौधरीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुन्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै आजको यो अङ्कबाट शिवराजबाट बिदा हुन्छु। नमस्कार।